नमस्कार, कार्यक्रम हाम्रो आवाजमा तपाईँलाई स्वागत छ। म सम्झना पौडेल। आज हामी कार्यक्रमको दोस्रो अङ्कमा छौँ। एक्सनोक्स नेपालको सहयोगमा आउटलाइन मिडियाले तयार पारेको कार्यक्रम हाम्रो आवाज तपाईँले अहिले सुनिरहनु भएको रेडियो स्टेसनमा हरेक हप्ता यसै समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हाम्रो आवाजमा हामीले महिला अधिकार, त्यसमा पनि विशेष गरी यौन तथा प्रजनन अधिकारको सेरफेरमा रहेर सामग्रीहरू तयार पार्नेछौँ। 21औं शताब्दीसम्म आइपुग्दा पनि महिलाहरू विभिन्न प्रकारका हिंसा सहन बाध्य भएका छन् भने अर्कोतिर आज पनि महिलाहरू आफ्नो स्वास्थ्यको अधिकारबाट वञ्चित हुनु परेको वास्तविकता हाम्रो सामु छ। हामीले यसै अवस्थालाई ध्यानमा राखेर राज्यका विभिन्न तह तब्कामा रहेर काम गरिरहेका र स्थानीय स्तरमा समस्या भोग्न बाध्य पारिएकाहरूको आवाजलाई प्रतिनिधित्व गर्ने गरी रेडियो कार्यक्रमको सामग्रीहरू बनाउनेछौँ। सबल र सक्षम समाज निर्माणमा टेवा पुर्याउने मुख्य उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रममा तपाईँको सहभागिताको पनि आवश्यक छ। श्रोता, अब लागौं कार्यक्रममा प्रसारण गरिने विषयवस्तुतिर। कार्यक्रममा हामी समग्रमा कर्णाली प्रदेश र त्यसमा पनि विशेष गरी कालीकोटका महिलाको स्वास्थ्य अवस्था अनि उनीहरूको यौन तथा प्रजनन अधिकारको सेरफेरमा रहेर तयार पारिएको सामग्रीहरू प्रस्तुत गर्नेछौँ। आजको कार्यक्रममा हामी कर्णाली प्रदेशमा लामो समयदेखि स्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनुभएका जनस्वास्थ्य अधिकृतको कार्य अनुभवका बारेमा गरिएको कुराकानी प्रस्तुत गर्नेछौँ भने त्यस्तै गरी हामीले कर्णाली प्रदेशको अवस्था र त्यहाँको चौतर्फी विकासका लागि तयार पारिएको गीत पनि प्रस्तुत गर्नेछौँ। कर्णाली प्रदेश मानव विकास सूचाङ्कको आधारमा सबैभन्दा पछाडि छ। भौगोलिक विकटता, स्वास्थ्य, शिक्षा लगायतका सेवाको पहुँचबाट टाढा भएसँगै चेतनाको स्तर कम हुनु अनि विभिन्न सांस्कृतिक तथा सामाजिक अन्धविश्वासले गर्दा कर्णालीको विकासले तीव्र रूप लिन सकेको छैन। मुलुक अहिले सङ्घीय प्रणालीमा छ र अबका दिनमा स्थानीय स्तरको समुन्नत विकासको लागि के कस्ता कामहरू कसरी गर्ने भन्ने योजना गर्ने र यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि स्थानीय निकायमा नै हुन्छ। यसभन्दा अघि केन्द्रको थलोको रूपमा मानिएको काठमाडौँ र कर्णालीलाई समान रूपले तय गरिने नीति तथा कार्यक्रमले पनि कर्णालीको लागि विकास हुन नसकेको सरकारवालाहरूको भनाइ छ। तर अब भने समयले कोल्टो फेरेको छ। अब बन्ने नीति तथा कार्यक्रमहरू जनता मैत्री हुन्छन् र हुनुपर्छ भन्ने पनि कर्णालीवासीको दावी छ। स्वास्थ्यको अवस्थाको कुरा गर्दा सुरक्षित गर्भपतन सम्बन्धी कानुन लागू भएको एक दशक पुगिसक्दा पनि ग्रामीण तथा दुर्गमका महिलाहरू यसबारे अनभिज्ञ छन्। यौन तथा प्रजनन अधिकारसँगै सुरक्षित गर्भपतनको बारेमा जनचेतनाको अभावको कारण पनि सुरक्षित गर्भपतन गर्नेको सङ्ख्यामा अति न्यून छ। आज पनि असुरक्षित तरिका अपनाएर गर्भपतन गराएकै कारण कयौं महिलाहरूले अनाहकमा ज्यान गुमाउन पुगेका छन्। यसै सन्दर्भमा हामीले एक्सनोक्स नेपालले कर्णालीमा यस सन्दर्भमा गरेको एक सर्वेक्षणमा सहभागी हुनुभएकी एकजना सामाजिक कार्यकर्ता सीमा साईको विचार कार्यक्रममा समावेश गरेका छौँ। वास्तवमा समुदाय स्तरमा गएर स्थानीय सङ्घको प्रत्यक्ष सम्पर्कमा काम गर्दा त्यहाँका महिला तथा समुदायले यौन तथा प्रजनन स्वास्थ्यको सवाललाई कसरी बुझेका छन् त सुनौ सीमा साईको विचार।
महिला दिदीबहिनीहरूलाई प्रजनन स्वास्थ्य सम्बन्धी सोध्दा त्यहाँ के त महिला दिदीबहिनीहरूले खास थाहा नभएको देखे होइन, केही दिदीबहिनीहरूले थाहा पाउनु भएको भए पनि उहाँहरूलाई के त खुलेर बोल्न नसक्ने, एकदमै लाजान्ने होइन, अनि आफूले जानेको कुरा पनि भन्दा नडराउने त्यस्तो त्यस्तो अवस्थाहरू पाइ महिला दिदीबहिनीहरूमा। उहाँहरूले जस्तो त्यस्तो साधनहरूको नामहरू भन्न एकदमै लजाउने होइन, यसले मैले भनेको कुरा यसले आउट गर्छ होला, नराम्रो कुराहरू भन्दाखेरि समाजमा गएर आफूले घिन हुनपर्छ, आफूले अब लजाउने अवस्था आउँछ भन्ने खालको त्यस्तो अवस्थाहरू पाइयो। स्वास्थ्य अवस्था भन्दा त्यस्तै अब उनीहरू गाउँ घरमा होइन साधारण खाले प्रजनन स्वास्थ्य सम्बन्धी सोद्धाखेरि त उहाँहरूले केही खाने नभएको, केही दिदी बहिनीहरूलाई सोद्धाखेरि लजाउने एकदमै डराउने, अनि उहाँहरूले परासो कस्तो पायो भने उहाँहरूको स्वास्थ्य अवस्था अनि परासो महिला दिदीबहिनीहरूले 14-15 वर्षको उमेरमा बिहा भएको र अनि 17-18 वर्षको उमेरमा उहाँहरू आमा बन्नुभएको अवस्थाहरू परासो दिदीबहिनीहरूमा त्यस्तै पाइयो।
परिवर्तनको कुरा गरिरहँदा हामीले सबैभन्दा पहिले व्यक्ति आफू अनि उसको परिवार हुँदै सिङ्गो समाजलाई बिर्सन हुँदैन। पहिला हामी आफै परिवर्तन हुन नसक्दा हामीले परिवर्तनका लागि भन्ने र गर्ने कुराहरूले समाजमा कुनै पनि महत्त्व राख्न सक्दैन। त्यसैले समाज परिवर्तनका लागि तपाईँ हाम्रो व्यक्तिगत व्यवहारले निकै सकारात्मक भूमिका निर्वाह गरेको हुन्छ। तत्पश्चात हामीले भनेका र गरेका क्रियाकलापहरू दोस्रो व्यक्ति तथा समाजका लागि सिकाइको पाटो बन्न सक्छ। त्यस्तै सवालमा हामीले आज विगत लामो समयदेखि कर्णालीका विभिन्न जिल्लाहरूमा जनस्वास्थ्य अधिकृतको रूपमा काम गर्दै आउनुभएका लक्ष्मण चौलगाईसँग समग्रमा कर्णालीका महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था र त्यसमा सरकारवाला निकायको कार्यशैलीका बारेमा कुराकानी गरेका छौँ। सुनौ साथी सन्दीप विश्वकर्माले उहाँसँग गर्नुभएको यो कुराकानी।
लक्ष्मणजी स्वागत छ तपाईँले कार्यक्रममा।
हस् धन्यवाद।
लामो समयदेखि कर्णाली प्रदेशमा रहेर स्वास्थ्य क्षेत्रसँग सम्बन्धित रहेर काम गर्दै आउनुभएको छ र के छ त्यहाँको महिलाको अवस्था कस्तो पाउनुभएको छ?
विशेष गरेर कर्णालीमा झन्डै 11-12 वर्षदेखि काम गरिरहेको छु र त्यहाँको महिलाको विशेष गरेर स्वास्थ्य अवस्था हेऱ्यो भने चाहिँ अलिक कमजोर नै देखिन्छ नेपाल अरू जिल्लाको तुलनामा। अब त्यहाँ विशेष गरेर पोषणको कुरा पनि छ, पोषण अवस्था र त्यो सँगसँगै कार्यबोझ अत्यधिक छ, विशेष गरेर महिलाहरूको कार्यबोझ, त्यो सँगै बाल विवाह पनि एउटा महत्त्वपूर्ण र स्वास्थ्यमा प्रभाव पार्ने एउटा तत्त्वको रूपमा कर्णालीमा रहिरहेको देखिन्छ र त्यो सँगसँगै व्यक्तिगत सरसफाइको अवस्था पनि महिलाहरूमा अलिक कमजोर देखिएको पाइन्छ।
शिक्षाको पहुँचले कसरी प्रभाव पारेको छ यसमा?
पक्कै पनि स्वास्थ्य र शिक्षा भनेको अन्तर सम्बन्ध हुन्छ र त्यहाँको साक्षरता अवस्था हेर्ने भने पनि पुरुषको भन्दा महिलाको शिक्षाको अवस्था अलिक कमजोर छ र शिक्षाले पक्कै पनि हरेक कुराहरूमा व्यक्तिगत सरसफाइदेखि लिएर खानपिनदेखि लिएर आय आर्जनका कुराहरूदेखि लिएर कार्यबोझका कुराहरू सम्पूर्ण कुराले प्रभाव पार्छ। त्यो हिसाबले महिलामा शिक्षाको अवस्था त्यति राम्रो चाहिँ छैन र अझै पनि साक्षरता मात्रै हेरेर पनि हुँदैन, साक्षरता सँगसँगै क्वालिटी एजुकेसनको कुरा पनि छ। पढ्नु भएको छ, एसएलसी गर्नुभएको छ, प्लस टू गर्नुभएको छ, तर उहाँ चाहिँ कम्पिटेटिभ एजुकेसन चाहिँ छैन कि, उहाँले चाहिँ प्रतिस्पर्धा गरेर रोजगार गर्ने खालको छैन। किनभने विशेष गरेर महिला र पुरुषमा जुन खालको भेदभाव त्यहाँ पाइन्छ त्यसले चाहिँ शिक्षा लगायत हरेक कुराहरूमा चाहिँ प्रभाव पार्छ। विशेष गरेर त्यहाँ चाहिँ पुरुष प्रधान के अरे छोरालाई बढी प्राथमिकता दिने जुन संस्कार छ त्यसले पनि असर पारेको देखिन्छ।
र खास गरी यसमा यो शिक्षाको पहुँच नभएर अथवा स्वास्थ्य सेवाको पर्याप्तता नभएर हो यस्तो समस्या भएको?
अब यस्तो छ, स्वास्थ्य सेवाको पर्याप्तता भनेको आधारभूत स्वास्थ्य सेवा चाहिँ हरेक ठाउँमा दिएकै छ राज्यले, होइन स्वास्थ्यको पहुँच छैन भन्ने कुरा पनि छैन। जनशक्तिको कुरा गर्ने हो भने विशेष गरेर कर्णालीका जुम्ला र कालीकोटमा स्वास्थ्य कर्मीहरूको उपस्थिति चाहिँ राम्रो नै छ र औषधि लगायतका कुराहरू पनि उपलब्धता क्षमता चाहिँ राम्रै छ। त्यो हिसाबले स्वास्थ्य सेवाको पहुँच नभएर भन्दा पनि त्यसको उपयोग, स्वास्थ्य सेवा पहुँच सँगसँगै गुणस्तरीय स्वास्थ्य सेवाको उपयोग पनि महत्त्वपूर्ण छ। विशेष गरेर मैले अघि पनि भने यहाँ एउटा खालको के रीति छ भन्दा छोरा नै चाहिने है, त्यसले गर्दा एउटा महिलाले आफ्नो जीवनकालमा 5-6 बच्चा पनि पाएको देखिन्छ, होइन, किनभन्दा छोरा अनि छोरा पनि एउटा भएर नहुने है, त्यो खालको संस्कारले पनि त्यसले के गर्छ भन्दा प्रत्यक्ष रूपमा एउटा प्रजन उमेरमा उसले कति बच्चा जन्माउँछ त्यसले पनि उसको स्वास्थ्य अवस्थामा असर गर्छ। र अर्को कुरा जुन हामी के अरे ग्यापिङको कुरा गर्छौँ, परिवारको योजनाको कुरा गर्छन्, परिवारको योजना नभएको पाइन्छ, जस्तो वर्षौटी बच्चा पाइरहेको देखिन्छ, त्यसले गर्दा चाहिँ विशेष गरेर त्यहाँका महिलाहरूमा आङ खस्ने रोग जुन पाठेघर झर्ने समस्या भन्छ त्यो चाहिँ धेरै देखिन्छ। र त्यसै गरेर अहिले चाहिँ सम्भावना तपाईँको सर्भाइकल क्यान्सरको सम्भावना पनि बढी देखिने सकिन्छ, जुन अहिले हामीले स्क्रिनिङ गरिरहेछौँ त्यहाँ कर्णालीमा भिआइए टेस्ट गरिरहेको छ, त्यो पोजिटिभ धेरै महिलाहरू देखिनु भएको छ। यसको अर्थ यो हो कि त्यो पोजिटिभ हुनु भनेको उसलाई चाहिँ उहाँहरूलाई चाहिँ 10 वर्षपछि क्यान्सर हुनसक्छ है भनेको त्यो एउटा मापदण्ड हो। र त्यसले केलाई असर गर्छ त भन्दाखेरि तपाईँको के अरे अर्ली म्यारिज,
हजुर,
होइन जुन बाल विवाह गरिन्छ नि त्यसले चाहिँ जति फ्रिक्वेन्टली ऊ के अरे सेक्सुअल कन्ट्याक्टमा जति अर्ली ऊ एट्याच भयो त्यति नै ऊ हाई रिस्क हुन्छ. त्यो हिसाबले महिलाको प्रजनन स्वास्थ्यमा चाहिँ ठुलो समस्या देखिन सक्छ.
र यौन तथा प्रजनन अधिकारको बारेमा होइन त्यहाँको महिलाहरू कतिको सचेत छन् जस्तो लाग्छ होइन?
अब यस्तो छ, इम्पावरमेन्ट कतिको छ भन्ने कुरा जस्तो आर्थिकले पनि डिसिसन गर्ने पावर चाहिँ हेर्ने हो भने चाहिँ महिलामा डिसिसन गर्ने पावर नहुन्जेलसम्म चाहिँ उहाँहरूको यौन तथा प्रजनन स्वास्थ्यको अधिकारको कुरा उहाँहरूको राइट छ भन्दा छन् त छ. नेपालको संविधानले नै व्यक्तिको आफ्नो डिसिसन गर्ने अधिकार दिएको छ होइन संविधान त. तर व्यवहारिक सांस्कृतिक अथवा संस्कारको हिसाबले हेर्ने हो भने चाहिँ जबसम्म महिलाहरू चाहिँ आफ्नो डिसिजन गर्ने पावरमा हुनुहुन्न तबसम्म चाहिँ उहाँहरूको राइटको चाहिँ प्रत्याभूति भएको छ भनेर चाहिँ भन्दा चाहिँ त्यो अब के भन्छ लिखितमा चाहिँ भए जस्तो हुन्छ तर व्यवहारिकमा चाहिँ उहाँहरू त्यति सशक्त देखिनुहुन्न.
यो महिलाको स्वास्थ्यमा पहुँच पुर्याउन स्थानीय तहको भूमिका कस्तो देख्नु भएको छ र अहिलेसम्म के कार्यक्रमहरू त्यस्तो केही देख्नु भएको छ?
अब स्थानीय तह अहिले विशेष गरेर स्वास्थ्य सेवा प्रभावको लागि स्थानीय तहलाई चाहिँ महत्त्वपूर्ण भूमिका दिएको छ. अब अहिलेको सङ्घीय व्यवस्थामा पनि संहिता किन आयो भन्ने कुरा पनि होला, अब त्यो अलिकति राजनीतिक पाटो पनि होला. त्यो सँगसँगै एउटा के छ भने योजनाको कुराहरू छन्, जुन पहिला केन्द्रले बनाउने योजना एउटा ब्ल्याङ्केट एप्रोचमा जान्थ्यो. केन्द्रले एउटा महसुस गरेको भरमा चाहिँ गाउँ वडा स्तरमा कार्यक्रमहरू जान्थे भने चाहिँ अहिले चाहिँ अब स्थानीय तह भइसकेपछि आफ्नो लेभलमा कुन निड के हो त त्यहाँको निड अनुसार चाहिँ कार्यक्रम बनाएर कार्यक्रम गर्दा चाहिँ प्रभावकारी हुन्छ. किन भन्दा एउटै जिल्लाको अथवा एउटै पालिकाको पनि भूगोल अनुसार फरक आवश्यकता हुनसक्छ हुन्छ है. त्यसलाई एड्रेस गर्न चाहिँ स्थानीय सरकारको चाहिँ महत्त्वपूर्ण भूमिका रहन्छ.
अहिले कर्णाली क्षेत्रमा विभिन्न यो सरकारी तथा गैर सरकारी संस्थाहरू कार्यरत छन्, त्यो समन्वय कस्तो पाउनुभएको छ तपाईँले?
अब यसो छ, समन्वयको पाटोमा एकदम महत्त्वपूर्ण कुरा हो समन्वय भनेको. किन भन्दा हामी यति धेरै काम गरिरहेको छौँ, अहिले हेर्नुभयो भने चाहिँ कर्णालीमा थुप्रै सङ्घ संस्थादेखि लिएर सरकारी निकाय बजेटको कुरा गर्नु चाहिँ एकदम धेरै छ र समन्वयको पाटो चाहिँ एकदम कमजोर देखिन्छ. एउटै ठाउँमा एउटै कार्यक्रम दुईवटा तिनवटा संस्थाले गरिरहेको अवस्था पाइन्छ. र फेरि अर्को एउटा के छ भनेको प्रोजेक्टको आउटकम के हो भन्ने कुरा चाहिँ कहिले इम्पोर्टेन्ट राख्दैन कि प्रोजेक्टले. प्रोजेक्ट चाहिँ कहिले इन हुने भन्ने कुरा मात्रै इम्पोर्टेन्ट राख्छ कि.
हजुर
है, अब थुप्रैले गर्नुभएको छ, बेसलाइन गर्नुहुन्छ होइन, बेसलाइन सर्वे गर्नुहुन्छ, एनलाइन सर्वे गर्नुहुन्छ होइन, त्यो चाहिँ उहाँहरूले आफ्नो थेमेटिक प्रोजेक्ट सिद्धाउनुको लागि मात्रै गरे जस्तो देखिन्छ कि. उहाँहरूको बेसलाइनको निड अनुसारको प्रोजेक्ट भयो कि भएन, एनलाइनको रिजल्टले चाहिँ अब हामीले स्थानीय तहमा अरू योजनाहरू बनाउनलाई महत्त्वपूर्ण भूमिका रहन्छ. र अनि अर्को कुरा प्रोजेक्टको र गभर्मेन्ट सेक्टरको कोअर्डिनेसन महत्त्वपूर्ण रहन्छ. हेर्दाखेरि के हुन्छ भन्दाखेरि मैले पनि थुप्रै देखाएको छु, थुप्रै प्रोजेक्टहरूमा मैले पनि काम गरेँ समन्वय गरेर. उहाँहरू प्रोजेक्ट रहन्जेलसम्म चाहिँ एकदम राम्रो भएको छ भन्नुहुन्छ तर जाने बित्तिकै चुन्नेमा झर्छ, भनेको हाम्रो समन्वय कहाँनिर छ भन्ने कुरा यसैले नै प्रश्न पार्छ.
यो यौन तथा प्रजनन अधिकारको बारेमा होइन स्कुल लेभलमा यो पाठ्यक्रममा कति राख्न कतिको आवश्यक जस्तो लाग्छ तपाईँलाई?
अब अहिले चाहिँ अहिले पहिलाको हिसाबले अहिले चाहिँ थुप्रै चेन्ज भएको छ. अब पाठ्यक्रमहरूमा पनि यौन तथा प्रजनन सहित के अरे स्वास्थ्यका थुप्रै विषयहरू समेटिया छ. र अब यो सँगसँगै एउटा अर्को महत्त्वपूर्ण कुरा के छ भने पाठ्यक्रममा राख्नु एउटा पाटो हो र त्यो व्यवहारिक रूपमा कतिको गाह्रो छ भनेको हामी कहाँ यस्तो संस्कार छ कि हामी यति झगडिएका छौँ कि अब टिचरले पढाउने बेला विद्यार्थी पछाडि फर्किन्छ होइन, खुलेर कुरा गर्ने वातावरण छैन. जबसम्म चाहिँ एकदम के अरे ओपन लर्निङ हुँदैन तबसम्म चाहिँ अब पढ्ने उ गर्ने चाहिँ होला होइन. अब व्यवहारिक रूपमा के अरे त्यसले चाहिँ विद्यार्थीको स्वास्थ्यमा प्रभाव पार्न चाहिँ अलिक खुल्ला खालको मैले स्कुलको मात्र कुरा गरेँ, यो हाम्रो संस्कारले ऊ गरे झगडेको छ. कतिपय कुराहरू टिचरको विद्यार्थीको अगाडि कुरा गर्न नमिल्ने नहुने र अब यसको मसँग दुई तिनवटा उदाहरण पनि छ. जस्तो हामीले साथी शिक्षा कार्यक्रम पनि सञ्चालन गऱ्यौँ विद्यालयमा. अब साथी शिक्षा कार्यक्रम सञ्चालन गर्दाखेरि हामीले चाहिँ उहाँहरूलाई क्लोज टाइपको क्वेसनहरू दिएर यति धेरै जिज्ञासा छ उहाँहरूसँग होइन, जुन चाहिँ उहाँहरूले शिक्षकसँग के अरे अभिव्यक्त गर्नै सक्नुहुन्न, शिक्षकलाई सोध्न पनि सक्नुहुन्न, शिक्षकले प्रश्न खोलेर जवाफ दिन पनि सक्नुहुन्न. र थुप्रैवटा झन्डै 12-15 स्कुलमा त्यो कार्यक्रमहरू सञ्चालन गरियो. त्यसले के गरियो त भन्दाखेरि उहाँ किशोर अवस्थामा हुने परिवर्तनदेखि लिएर अब के अरे प्रजनन स्वास्थ्यका कुरादेखि लिएर के अरे मेन्सुरेसनको पिरियडमा के हुन्छ होइन ओभुलेसन कसरी हुन्छ भन्ने कुरा यति थुप्रै जिज्ञासाहरू छन् जुन चाहिँ पाठ्यक्रममा हुँदाहुँदै पनि विद्यार्थीहरू चाहिँ त्यो प्रश्न खुलेर नआएको अवस्था हुन्छ त्यही भएर म अनि हामीले चाहिँ त्यो साथी शिक्षा कार्यक्रम चाहिँ एकदम उपयुक्त छ किनभने साथीले साथीले जति सेयर गर्छ त्यति विद्यार्थीलाई चाहिँ सेयर के अरे टिचरलाई चाहिँ सेयर गर्न सक्दैन त्यो भएर हामीले अझै के छ भन्दाखेरि स्कुल हेल्थ कार्यक्रम स्वास्थ्यको तर्फबाट विद्यालय शिक्षा कार्यक्रमलाई चाहिँ हामीले प्रमोट गर्नुपर्छ त्यसले गर्दा चाहिँ के हुन्छ भने एक त शिक्षकहरूमा पनि अलिकति ज्ञानको स्तर बढ्छ स्वास्थ्य क्षेत्रमा है अरू क्षेत्रको कुरा होइन उहाँहरू टेक्निकल्ली चाहिँ एकदम फाइन हुनुहुन्छ होइन तर कतिपय यो स्वास्थ्यका टेक्निकल कुराहरू उहाँहरूलाई थाहा नभएको देखिन्छ र अनि अर्को कुरा विद्यार्थीहरूले पनि खुलेर गर्छन् अनि यसको उद्देश्य के हो त भन्दाखेरि विद्यार्थीलाई एज अ त्यो हेल्थ सेक्टर एउटा एक्सपर्टिज बनाएर उसले सेयरिङ गरोस् त्यो आउटकम ल्याओस् भन्ने हिसाबले त्यस्तै अब यो किशोरी मैत्री स्वास्थ्य सेवा पनि सञ्चालनमा छन् त्यो के हो त भन्दाखेरि कतिपय समस्याहरू छन् जस्तो यहाँहरूलाई जानकारी होला एभर्सनको कुरा पनि अहिले कर्णालीमा एकदम धेरै छ होइन अब जस्तो परिवार नियोजनलाई हामीले प्रमोट गर्नुपर्ने तर यहाँ एभर्सन धेरै भएको छ अझ तपाईँको के अरे 20 वर्षभन्दा माथिको महिलाहरूको एभर्सन रेट धेरै छ होइन त्यो सेक्सुअल कन्ट्याक्टको बेलामा हामीले प्रोटेक्सन के गर्ने होइन भन्ने कुरा जानकारी नभएर जुन एमएको कार्यक्रमहरू लागु भएको छ त्यो चाहिँ एज अ फ्यामिली प्लानिङको मेथडको रूपमा चाहिँ युज भइरहेको देखिन्छ त्यो हिसाबले हामीले अहिले किनभन्दा अहिले त बेस बनाउने भनेको विद्यालय शिक्षालाई चाहिँ हामीले बेस नबनाउने भोलि तिनी उहाँहरू नै हो भोलिको समाजको सक्रिय सदस्य र परिवर्तन गर्ने त्यही भएर हामीले विद्यालय शिक्षालाई चाहिँ एकदम जोड दिनुपर्छ अब हामी थुप्रै सङ्घ संस्थाहरूले काम गरिरहेछौँ समन्वय महत्त्वपूर्ण पाटो छ र हामी कार्यक्रम सुरु गर्दाखेरि हामी चाहिँ एन्डको रिजल्ट के दिने र त्यसलाई कन्टिन्युएसन कसरी लैजाने किनभने एउटा यति थुप्रै राम्रो राम्रो प्रोजेक्टहरूले काम गरिरहेछन् होइन गएपछि चाहिँ त्यसको त्यो चाहिँ त्यसको जुन कन्ट्रिब्युसन छ त्यो चाहिँ हराएर जान्छ कि त्यही भएर समन्वय र सहकार्य चाहिँ एकदम महत्त्वपूर्ण छ र अघि पनि भन्ने अहिलेको अब के अरे सङ्घीयताको मर्म पनि हो स्थानीय लेभलमा बसेर स्थानीय वार्ड टोलको हामीले योजना नबनाइकन हामीले चाहिँ अब त्यो कर्णालीको महिलाको स्वास्थ्य स्थितिलाई चाहिँ सुदृढ गर्न गाह्रो हुन्छ त्यही भएर वडा स्तरमै गएर हामीले योजना तर्जुमा गर्नुपर्छ हस् धन्यवाद हस्
कार्यक्रममा अहिले सुन्नुभयो विगत लामो समयदेखि कर्णालीका विभिन्न जिल्लाहरूमा जनस्वास्थ्य अधिकृतको रूपमा काम गर्दै आउनुभएका लक्ष्मण चौलागाईसँग समग्रमा कर्णालीका महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था र त्यसमा सरकारवाला निकायको कार्यशैलीका बारेमा साथी सन्दीप विश्वकर्माले गर्नुभएको कुराकानी कार्यक्रम हाम्रो आवाजमा कर्णालीका महिलाहरूको समग्र अवस्था र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सेवा उपयोग र चेतनाको अवस्थाको प्रसङ्गपछि अब पालो तपाईँको रेडियो कार्यक्रम हाम्रो आवाज सुनिरहँदा कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ यसका लागि तपाईँले यो कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशन अथवा आउटलाइन मिडियाको कार्यालय आउटलाइन मिडिया काबिल मार्ग थापाथली काठमाडौँमा पत्राचार गर्न सक्नुहुन्छ त्यस्तै तपाईँले हामीलाई officeoutline@gmail.com officeoutline@gmail.com इमेल पनि गर्न सक्नुहुन्छ हवस् त आजका लागि भने कर्णाली प्रदेशको अवस्था र त्यहाँको चौतर्फी विकासका लागि गाइएको यो गीत तपाईँका सामु छाड्दै कार्यक्रम उत्पादनमा सहयोग गर्ने एक्सन ओक्स नेपाल अनि संलग्न सबै साथीहरूलाई धन्यवाद दिँदै म सम्झना पौडेल पनि बिदा हुन्छु नमस्कार।